मुश्किल अल्फाज की वजाहत और इनका मादा सना फुरू फारागैन किसी काम से फारिग होना और इसकी जिद है शगल अफरगत दल डोल से पानी बहाकर डोल को खाली कर देना। तो एक है फरागत और एक है मशगूलियत, तो दोनों एक दूसरे के ऑपोजिट हैं। फिर इसके बाद दूसरा अहम लफ्ज है तनफुजू आयत नंबर 33 सूरत अर-रहमान में और इसके लफ्जी मानी है आर पार निकल जाना, जैसे लोहे की सुलाख में आग जो है ना वो आर पार हो जाती है, जैसे बिजली जो है एक जगह से हम प्लग ऑन करते हैं लेकिन बिजली दूर तक चली जाती है आर पार हो जाती है, तो इस तरह ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। और इसी की फैमिली के और अल्फाज भी हैं जैसे निफाज है, निफाज के मानी क्या होते हैं कि कुव्वत के साथ किसी चीज को नाफिज कर देना, किसी चीज का इजरा करना, जैसे एक फलां मुल्क के अंदर कानून नाफिज हो चुका है फलां फलां कानून, तो क्या है निफाज के मानी में इस्तेमाल किया जाता है। तो बहरहाल ये जो नफाज है या नफूज है इसके मानी होते हैं तेजी से दाखिल होना और फिर आर पार हो जाना। फिर इसके बाद जो है वो दूसरा अहम लफ्ज यहाँ पे आयत नंबर 35 में है, एक है शुआज और दूसरा है नुहास, दोनों ही अहम भी हैं और यूं देखें तो बजाहिर जो है ये मुश्किल भी लग रहे हैं लेकिन ऐसा नहीं है कि इनको समझा ना जा सके। जैसे शुआज जो है इसका रूट है शीन वो जोए से, कहते हैं कि जब आग जलती है ना तो पहले क्या होता है धुआं धुआं होता है ना, फिर उसके बाद जो है वो शोला निकलता है, तो नुहास नून हासीन से है और नुहास जो है उस खालिस धुएं को कहते हैं जिसमें शोला ना हो, और शुआज का लफ्ज जो है उस खालिस शोले के लिए इस्तेमाल किया जाता है जिसके साथ जो है वो धुआं ना हो। और फिर अगर जो है क्योंकि बाज़ुकात ऐसा होता है कि आग थोड़ी सी है और धुआं ज्यादा है तो नुहास है, शुआज में क्या है कि आग ज्यादा है और धुआं कम है तो फिर वो शुआज है, लेकिन बहरहाल ज्यादा इस्तेमाल जो है वो इसका इसी में होता है कि शुआज जो है वो खालिस आग और नुहास का लफ्ज जो है ये खालिस धुएं के लिए इस्तेमाल किया जाता है। फिर इसके बाद जो है आप देखिए कि आयत नंबर 37 है और इसमें लफ्ज है वर्दतन, वर्दतन लफ्ज जो है ये इस्म जिन्स है और वो रादाल गुलाब के फूल को कहते हैं, वर्दतन जो है ये जैसे गुलाबी रंग सुर्ख रंग उसके लिए इस्तेमाल किया जाता है। कद्दीहान, कद्दीहान का लफ्ज जो है वो दाल हा नून से है, तेल की तलछट को भी कहते हैं और ये खाल के मानी में भी इस्तेमाल होता है, तेल की तलछट जो है उसको खाल से कैसे मुशाबहत दी जाती है जैसे सुर्खी की तशबीह के लिए खाल का रंग और तेल की तलछट का रंग, तो वाइज़ समा उकुशी तौत जैसे सूरत तकवीर में आता है कि आसमान की खाल खींच ली जाएगी, तो जब आसमान की खाल खींच ली जाएगी आमतौर पे जब जिस्म से खाल नोची जाती है उतारी जाती है तो नीचे से जिस्म का गोश्त सुर्ख सुर्ख नजर आता है, तो इसी तरह देहान का लफ्ज जो है तेल की सुर्खी माइल तलछट के लिए इस्तेमाल किया जाता है। देखिए आयत नंबर जो है वो 44 और उसमें लफ्ज है आनिन और हमजा नून या इसका रूट है आनिन और इसके मानी ये पानी की सिफ्त है, गर्मी आखिरी नुक्ते पर पहुंची हुई हो, शदीद गर्म खोलता हुआ पानी, ये इस्म फाइल का सीगा है। आयत 48 है 48 और इसमें लफ्ज है अफनान, अफनान जो है इसका रूट है फानून नून और جس کے معنی ہوتے ہیں کہ بہت بڑا اور لمبا ٹہنا, بہت بڑا اور لمبا ٹہنا تنا, دو باغوں کے جتنے درخت ہوں گے تو سب کے دو بڑے بڑے ٹہنے ہوں گے, بڑے بڑے ان کے تنے ہوں گے. تو افنان, اور افنان کا واحد جو ہے یہ فن ہے, اور روٹ اس کا فانون نون. آیت نمبر 54 ہے, اور اس میں لفظ ہے جنل جنتینی, جیم نون یا روٹ ہے. پکے ہوئے پھل کو توڑنے چننے کے لیے استعمال ہوتا ہے یہ لفظ, لیکن قرآن میں یہ لفظ دو دفعہ آیا ہے. تو درختوں پر لگے ہوئے پکے ہوئے پھل جب وہ اترنے کے قابل ہوں تو ان کے لیے استعمال کیا گیا ہے. جنل جنتینی. آیت نمبر 56 میں لفظ ہے یت مس ہننا, توئے میم سا, توئے میم سا, اور اس کے لفظی معنی ہوتے ہیں کہ جسے جو ہے وہ جیسے چھونا جو ہے اس کے لیے یہ لفظ استعمال کیا جاتا ہے. اور یہاں پہ کہا جا رہا ہے کہ لم یت مس ہننا, کہ اسے کسی نے چھویا نہیں ہوگا. اچھا, اب آپ دیکھیں کہ یوں تو چھونے کے لیے بھی یوں بہت سے الفاظ جو ہیں وہ استعمال کیے گئے ہیں, تو پھر یہاں پہ تمس لفظ جو ہے اس کے کیا معنی ہے, کیونکہ تمس لفظ جو ہے کئی معنوں میں استعمال ہوتا ہے. یہ حیض کے خون کو بھی تمسون کہتے ہیں. تو میم سا, حائضہ عورت کو تامس کہتے ہیں, اور جو کنواری لڑکی ہوتی ہے اس سے مباشرت کے لیے بھی تمس لفظ جو ہے وہ استعمال کیا جاتا ہے. تو گویا کہ اس کو کسی نے چھویا نہیں ہوگا, تعلق یہ والا قائم نہیں ہوا ہوگا. ایک تو ہوتا ہے نا ایسے ہی کسی چیز کو ہاتھ سے چھونا, مس کرنا, تو یہاں پہ جو ہے وہ کماری لڑکی سے مباشرت کے لیے یہ لفظ استعمال کیا گیا ہے. یاقوت اور والمرجان. یاقوت جو ہے یہ کہتے ہیں یا قاف تا سے ہے, اور بڑا سخت اور شفاف پتھر, مختلف رنگوں والا قیمتی پتھر. یاقوت واحد ہے, اور یواقیت اس کی جمع ہے. مرجان نیم را جیم سے ہے, اور چھوٹے موتی کو کہتے ہیں, اور مرجانت جو ہے وہ اس کا واحد ہے. آیت نمبر 64 میں لفظ استعمال ہوا ہے مدہامتان, مدہامتان, اور اس کا روٹ ہے دال ہا میم. اس کے لفظی معنی ہے کسی چیز کا تاریکی میں ڈھک جانا. دہمت النار القدر, آگ نے ہنڈیا کو سیاہ کر دیا. آپ کی گھروں میں بہت سی دیچکیاں دیچکے ہوں گے اور سائیڈوں سے وہ سیاہ ہو جاتے ہیں. کیسے سیاہ ہو گئے؟ آگ نے ان کو سیاہ کر دیا. تو بہرحال یہ لفظ جو ہے یہ استعمال کیا جاتا ہے گہری سبزی کی وجہ سے, یعنی گہری سبزگی کی وجہ سے جو سیاہی جھلکنے لگتی ہے اس کو ادہام کہتے ہیں. جیسے کوئی چیز بہت زیادہ جب گہری ہوتی ہے تو ایسے لگتا ہے جیسے کہ وہ سیاہ ہو نا. سیاہ ہونا, سیاہی مائل, گہرا سبز رنگ کا ہونا, اس کے لیے یہ لفظ استعمال کیا جاتا ہے. تو کثرت سیرابی کی وجہ سے یا پھر سبزے کی فراوانی کی وجہ سے سیاہی مائل سبز رنگ یا سیاہ ہونا. آیت نمبر 66 میں لفظ ہے ندا خطان, نون دواد خا, پانی کا چشمہ زور سے پھوٹنا, جوش مارنے کی وجہ سے. اب پانی جوش مارتا ہے چشمے میں, کیوں جوش مارتا ہے؟ اس کی ایک وجہ تو یہ ہوتی ہے کہ چشمے کا سوراخ تنگ ہے، دوسری وجہ یہ ہوتی ہے کہ پانی بہت تیز ہوتا ہے، اس میں ایک روانی ہوتی ہے، تو پھر نتیجہ کیا نکلتا ہے کہ وہ جوش مارتا ہے۔ تو ندخا کے معنی ہے جوش مارنا، اور اس کے علاوہ یہ مسلا دھار بارش کے لیے بھی آتا ہے، جیسے بارش جو ہے بہت تیزی سے ہے، بہت روانی سے ہے، تو اس وقت بھی یہ استعمال کیا جاتا ہے۔ پھر اس کے بعد آیت 76 میں لفظ ہے رف رف، یہ چار حرفی اس کا روٹ ہے، اور اس کے معنی ہے جیسے غالیچے کو بھی کہتے ہیں، مسند کے لیے بھی یہ لفظ آتا ہے، اسی طرح جیسے غالیچہ تو بہت قیمتی ہوتا ہے نا، قالین وغیرہ غالیچہ، تو عمدہ قسم کے فرش کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے رف رف۔ اقرین، اقرین کے لفظ کو آپ یوں سمجھیں کہ عربوں کے ہاں جو جنوں کا دارالسلطنت تھا نا، اس کو وہ اقر کہتے تھے۔ اب یہ کہ کیا انہوں نے جنوں کا دارالسلطنت دیکھا تھا؟ وہ تو کوئی نہیں دیکھا تھا، تصوراتی طور پہ کہ ایسی چیز جو بڑی خوبصورت ہے اور بڑی نفیس ہے، بڑی اعلیٰ ہے، نادر ہے، جیسے ہمارے یہاں پرستان کا تصور ہے، تو پرستان کسی نے دیکھا ہے؟ پریاں کسی نے دیکھی ہیں؟ لیکن بڑی خوبصورت اور ایسی اور ویسی، تو کہانیاں آپ نے بھی سنی ہوگی، تو ان کے ہاں افسانوی دنیا میں جنہوں کے دارالسلطنت کا نام اپکر۔ تو پھر اپکر کے اصل پھر معنی کیا ہے؟ نفیس، نادر، اعلیٰ چیز کے لیے یہ لفظ عام ہو گیا، استعمال ہونے لگا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے بھی یہ لفظ استعمال کیا، ایک صحابی کے لیے آپ نے یہ لفظ استعمال کیا، اور آپ سوچیں کہ کون سے صحابی ہیں؟ حضرت عمر فاروق رضی اللہ عنہ۔ آپ نے ایک موقع پر کہا فلم ارا ابقرین یفری فریہ، یہ بخاری کی روایت ہے، کہ میں نے ابقری ایسا نہیں دیکھا جو عمر کی طرح کام کرتا ہو، کیونکہ عمر فاروق رضی اللہ عنہ بڑا خوبصورت، نفیس، نادر، ان کا سوچنے کا انداز اور ان کا کرنے کا انداز بھی بڑا بہترین تھا۔